ناظرین السلام علیکم، میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں۔ امید ہے کہ آپ جہاں بھی ہوں گے انشاءاللہ ہمیشہ کی طرح آج بھی بخیر و عافیت ہوں گے۔ عید ولایت و امامت، عید نجات بشریت، یعنی عید سعید غدیر، آپ سب کو بہت بہت مبارک ہو۔ ہمارے آج کے پروگرام کا موضوع ہے شام کے خلاف امریکہ اور اسرائیل کی سازش اور عرب لیگ میں شام کی رکنیت معطل۔ اس موضوع پر ہم گفتگو کریں گے اپنے معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد۔ جی ناظرین، یقیناً آپ نے خبروں میں سنا ہوگا کہ قاہرہ میں عرب لیگ کے ہونے والے حالیہ اجلاس میں یہ فیصلہ کیا گیا کہ شام کی رکنیت معطل کر دی جائے، اور عرب لیگ نے اپنے اس فیصلے میں، جو کہ سعودی عرب کی براہ راست سربراہی میں انجام دیا گیا، اس کی سرپرستی میں انجام دیا گیا، یہ بھی فیصلہ کیا کہ دمشق سے اپنے سفیروں کو واپس بلا لیا جائے۔ عرب لیگ میں شام کے نمائندے یوسف احمد نے عرب لیگ کے اس فیصلے پر اپنے رد عمل کا اظہار کرتے ہوئے کہا کہ یہ فیصلہ امریکہ، اسرائیل اور مغربی ملکوں کے دباؤ میں کیا گیا ہے۔ ظاہر ہے کہ عرب لیگ نے شام جیسے ملک پر جو اسرائیل کا خلاف، اسرائیل کا مخالف اور فلسطینیوں کا سب سے بڑا حامی ہے، جب یہ فیصلہ کیا تو اس پر لامحالہ امریکہ اور اسرائیل کو خوش ہونا ہی تھا۔ امریکہ نے اس فیصلے کو تاریخی قرار دیا اور اسرائیل نے بھی انتہائی مسرت اور خوشی کا اظہار کیا۔ تو یہ بات صاف ہو جاتی ہے کہ یہ فیصلہ اسرائیل اور امریکہ کے دباؤ میں اور انہی دونوں کو خوش کرنے کے لیے ہی کیا گیا۔ اس وقت چلتے ہیں اسلام آباد اسٹوڈیو، جہاں پر موجود ہیں پاکستان کی سینئر تجزیہ نگار محترمہ فوزیہ شاہی صاحبہ۔ محترمہ السلام علیکم۔
جی وعلیکم السلام۔
محترمہ، عرب لیگ کے اس فیصلے کے بعد آپ خود عرب ملکوں کے اتحاد کے مستقبل کو کس طرح دیکھ رہی ہیں؟
دیکھیے، سب سے پہلے تو میں آپ کو یہ بتا دوں کہ ہم لوگ 70 کی اس دہائی کے جو ہے وہ ایک ابھی تک اسی سے امپریس ہیں۔ جب آپ کو علم ہوگا کہ پاکستان میں ایک سربراہی کانفرنس ہوئی تھی، اسلامی سربراہی کانفرنس، اور وہ جو سحر تھا وہ ہم لوگوں سے ابھی تک نہیں نکل سکا۔ تو جب ہم یہ چیز دیکھتے ہیں، اور خاص طور پہ ہم یہ دیکھتے ہیں کہ عرب ممالک میں ہو یا کسی بھی اسلامی ممالک میں اس قسم کی صورتحال پیدا ہوتی ہے، تو یقیناً میں اس کو بدترین صورتحال قرار دوں گی۔ اور خاص طور پہ جس طرف آپ نے اشارہ کیا ہے شام کے حوالے سے، دیکھیں اگر کہیں کسی ملک میں اپرائزنگ ہوتی ہے، کسی حکومت کے خلاف ہوتی ہے، اس کو ہم کسی طرح نظر انداز نہیں کر سکتے۔ لیکن اگر کوئی ملک اس میں مداخلت کرتے ہوئے کوئی اثر انداز ہوتا ہے تو میرے خیال میں بدترین وہ صورتحال ہوتی ہے۔ اور عرب لیگ کا جب ہم دمشق کو یا شام کو علیحدہ کرنے کی بات ہے یا اس کے رکنیت معطل کرنے کی، تو میرا خیال ہے کہ اس کے اثرات بہت دیر تک جائیں گے اور اس کے انتہائی منفی اثرات پڑیں گے۔ اور یہ اگر یہ کوئی سمجھتی ہے کہ اگر سعودی عرب یا عرب لیگ یہ سمجھتی ہے کہ اسلامی ممالک جو ہیں اس فیصلے کی حمایت کریں گے یا آنکھیں بند کر کے اس کی تقلید کریں گے، تو ایسا یقیناً نہیں ہوگا۔ اس ملک میں ابھی بھی ظاہر ہے کہ جب ہم ایون میں سمجھتی ہوں کہ پاکستان کبھی اس کی حمایت کرنے نہیں جائے گا، اور بلا شبہ جیسے آپ نے خود ابھی کہا ہے اور میں بھی ذاتی طور پہ سمجھتی ہوں کہ یہ عرب لیگ کا جو فیصلہ ہے، اور عرب لیگ پہ سب کو پتہ ہے کہ امریکہ کا تسلط ہمیشہ سے رہا ہے، اور امریکہ کا انٹرسٹ بھی سب کو پتہ ہے کہ مشرق وسطیٰ میں کیا ہے، یا اس کے علاوہ ہم مڈل ایسٹ میں بھی دیکھتے ہیں، باقی تمام علاقوں میں ہم دیکھتے ہیں کہ امریکہ کا تسلط کیا ہے، اس کے اثرات کیا ہیں، اور امریکہ کے کس وجہ سے وہ ہمیشہ اس نے، اگر ہم سعودی عرب کو دیکھیں تو میرے خیال میں سعودی عرب نے امریکہ کی مسلسل پالیسی جو ہے اس کو آگے بڑھایا ہے۔ امریکہ کبھی بھی سعودیہ کی پالیسی اپنی نہیں ہوئی، وہی میں 70 کی دہائی میں کہوں گی، شاہ فیصل کو الگ کر دیجئے، لیکن ہم جب بھی دیکھتے ہیں وہاں کا حکمران جو ہے امریکی پالیسی کا بالکل ایک انٹرپریٹر رہا ہے، اور اس نے ہمیشہ اسی کی خواہشات پہ، اگر آج ہم فلسطین کی بات کرتے ہیں، فلسطین کی آزادی نہیں ہوتی یا اس کو ایک سٹیٹس نہیں ملتا، تو اس میں عرب لیگ کی منفی رویہ بالکل واضح ہے۔ شام کے بارے میں جو کاروائی کی گئی ہے، میرا خیال ہے کہ اس کی جتنی مذمت کی جائے، شام وہ ملک ہے جب ہم اگر حافظ الاسد کی بات کرتے ہیں، اس نے اسلامی امہ کے لیے، اس کے اتحاد کے لیے بہت کوششیں کی. اگر وہاں ایک جمہوری عمل کا تسلسل لانا ہے یا حکومت کے حوالے سے کوئی بات کرنی ہے تو یقیناً وہاں کے عوام کا حق ہے. لیکن ابھی ہم نے جب یہ لیگ عرب لیگ سے اس کی رکنیت معطل کی گئی ہے تو ہم نے عرب جو شام کے عوام کا ریئیکشن جو دیکھا ہے، میں سمجھتی ہوں کہ شام کے عوام نے مکمل طور پہ اپنے بشار الاسد پہ اعتماد کا اظہار کیا ہے، اور جو وہاں اپرائزنگ ہو رہی ہے یا اس کی مخالفت کی جا رہی ہے وہ ہمارے سامنے بالکل واضح ہے. اس سے یہ ظاہر ہوتا ہے کہ وہاں عوام جو ہیں ان میں یہ اپرائزنگ نہیں ہے. وہاں کے عوام ابھی بھی جو ان کا شروع سے ایک رویہ رہا ہے فلسطین کے وہ حمایتی رہے ہیں، اور یقیناً انہوں نے اسلامی امہ، جیسے میں نے پہلے عرض کیا کہ وہ اسلامی امہ کی ترقی کی بات کرتے ہیں. اگر یہ امریکہ نے جو ایک طریقہ اختیار کیا ہے، پہلے لیبیا کے بارے میں ہم نے یہ دیکھا کہ جو کچھ ہوا لیبیا کے کرنل قذافی کا، جس طرح بھی انہوں نے جو بھی اقدامات کیے، میرا خیال ہے کہ اپرائزنگ تھی، ایک اور طریقے سے اگر کرنل قذافی کا جو بھی ہے خاتمہ بھی حکومت کا ہوتا ہے وہ ہم اس کی مخالفت نہیں کرتے، لیکن جس طرح ایک نیٹو فورسز کے ذریعے بمباری کر کے اور وہاں بالکل ایک ملک کو تباہ کر کے جس طرح اس حکومت کا خاتمہ کیا گیا، یہ یقیناً قابل مذمت ہے. اب اگر یہ شام کے ساتھ اسی قسم کا رویہ رکھتے ہیں تو یقیناً میں سمجھتی ہوں کہ اگر ایک جگہ دو جگہ تو یہ کر لیں گے، لیکن یہ آگے تسلسل نہیں ہوگا. اور میں یہاں ایران کا بھی آپ کا بھی ذکر کرنا چاہوں گی کہ ایران ایک اس ریزسٹنس کا ایک بالکل علامت بنا ہوا ہے. اور اب ہم یہ دیکھتے ہیں کہ چند دن پہلے میں نے ظاہر ہے کہ جو امریکی اخباروں میں یا برطانیہ کے اخباروں میں یا ویسٹ کے اخباروں میں جو چیز پڑھ لکھی جا رہی ہے کہ اسرائیل جو ہے بغیر امریکہ کی آشیرواد کے بھی ایران پہ حملہ کرنے کے لیے پر تول رہا ہے، یا یہ کیا چیز ہے؟ ظاہر ہے کہ یہ وہ چیز ہے کہ یہ جو صہیونی قوتیں ہیں، امریکہ یقیناً ان کا سرغنہ ہے، لیکن یہ ہے کہ اسرائیل کو بھی انہوں نے اتنی آشیرواد دے دی ہے، اتنا مضبوط کر دیا ہے کہ اب ہم یہ دیکھتے ہیں کہ اسرائیل خود سے بھی اس اقدامات کی باتیں کر رہا ہے. تو یہ اس کو فوری طور پہ روکے جانا چاہیے. اور میں یہ سمجھتی ہوں کہ عرب لیگ کے فیصلے کے خلاف فوری طور پہ اسلامی امہ جو ہے ان کی چاہے اسلامی کانفرنس کہیں منعقد کی جائے. لیکن سوال یہی پیدا ہوتا ہے کہ کون اتنا معتبر ملک اس وقت پیدا ہوگا جو ان ممالک کو اکٹھا کر سکے یا ان ممالک کی ایک رائے بنا سکے. اگر یہ ان ممالک نے نہ کیا تو یہ اگر یہ اس کو دیکھیں تو میرے خیال میں بش نے کوئی غلطی سے یہ نہیں کہا تھا کہ یہ کروسیڈ ہونے جا رہی ہے یا اس طرح کی جو چیزیں ہیں وہ ڈیولپ کی جا رہی ہیں. اور منظم طور پہ ہمیں اس میں کوئی بھی شبہ نہیں ہونا چاہیے، امریکہ کے عزائم اسلامی امہ کے بارے میں، اسلامی ممالک کے بارے میں بالکل واضح ہیں. لیکن شرم کی بات یہ ہے کہ اسلامی ممالک جو ہے وہ بھی اپنے فرقوں میں، تفرقوں میں بٹھے ہوئے ہیں جی، اور وہ اس کو، اس سنگین صورتحال کو نہیں سمجھ پا رہے.
جی بہت شکریہ، میں پھر حاضر ہوں گا. چلتے ہیں لندن اسٹوڈیو جہاں پر موجود ہیں مقصود صدیقی صاحب. مقصود صدیقی صاحب السلام علیکم.
وعلیکم السلام ورحمۃ اللہ.
جی صدیقی صاحب، آپ سے سوال کرنے سے پہلے میں برطانوی ذرائع ابلاغ اخبارات کی یہ غلط فہمی دور کر دوں، جیسا کہ بھی محترمہ فوزیہ شاہ صاحبہ فرما رہی تھیں کہ اخبارات میں اس طرح کی نفسیاتی جنگ چھڑی جا رہی ہے کہ وہ امریکی آشیرواد کے بغیر بھی اسرائیل ایران پر حملہ کر سکتا ہے. تو ظاہر یہ بات جو ذرا سے بھی سیاسی سوجھ بوجھ یا شعور رکھتا ہے وہ جانتا ہے، یا دفاعی امور میں جو ذرا سے بھی شدھ بدھ رکھتا ہے وہ اچھی طرح جانتا ہے کہ اسرائیل اپنے اعتبار سے کچھ بھی نہیں ہے. اگر امریکہ اور مغربی ممالک اس پر سے ہاتھ اٹھا لیں اور حمایت اس سے کھینچ لیں تو شاید وہ ایک ہفتہ بھی دوام نہیں لا سکے گا، اور اس کا وجود ایک ہفتے کے لیے بھی ممکن نہیں ہو سکے گا. اور امریکہ اور مغربی ملکوں کی حمایت کے باوجود بھی اب اسرائیل روز بروز زوال اور اضمحلال کا شکار ہوتا جا رہا ہے، خاص طور پر علاقے میں اسلامی بیداری کی لہر کے سامنے آنے کے بعد. تو اسرائیل اس سے بہت ہی کمتر اور پستر ہے کہ ایران جیسے طاقتور ملک کو آنکھ اٹھا کر دیکھے کہ جہاں پوری قوم متحد اور ایک ہے اور ایمانی اور قرآنی جذبے سے سرشار ہے. بہرحال یہ تو ایک بیچ کی گفتگو ہوئی. और अभी जो इसराइली हुकाम के बयानात आ रहे हैं उससे साफ जाहिर है कि उन्होंने जो कुछ कहा वो उससे पसपाई उन्होंने अख्तियार कर ली, चाहे वो अमेरिका के वजीर जंग रॉबर्ट गिट्स हों या खुद शमन पेरिस का भी ताज़ा कल का बयान है कि हमले के बजाय ईरान पर नफसियाती जंग से काम लेना चाहिए, तो जाहिर है कि वो अपने कहवे को खुद ही वापस ले रहे हैं। खैर, बात हो रही है शाम की। मखसूस सिद्दीक साहब, अरब लीग का जो फैसला आया है जाहिर है कि ये इंतहाई मज़ेका खेज है, और इस बहाने से फैसला किया गया है कि शाम की हुकूमत वहाँ के शहरियों को खाको खून में गलतियाँ कर रही है, लिहाजा उस पर यह पाबंदी आयद की जा रही है, उसकी रुकनीत मुअत्तल की जा रही है और वहाँ से अपने सफीरों को वापस बुलाया जा रहा। अव्वल तो ये कि आप देखें कि अभी BBC की खबर आज ही मैं पढ़ा था, जाहिर है कि मगरिब का ये जरिए इब्लाग है, उसने कहा है कि 13 शहरी जो है वो मारे गए हैं शाम के और 19 अहलकार भी मारे गए हैं। शाम की हुकूमत ने 13 शहरियों को हलाक किया और 19 पुलिस अहलकार भी मारे गए हैं। तो ये बताइए कि जो शहरियों को हलाक कर रहे हैं कि वो कौन है, और जो पुलिस अहलकारों को हलाक कर रहे हैं वो कौन है? क्या शहरी पुलिस अहलकारों को हलाक कर रहे हैं? कतन नहीं। तो जाहिर है कि जो हलाक कर रहे हैं वो कोई और हैं, और हलाक करने वाले जो हैं उनके पास असलहे कहाँ से आए? तो जाहिर है कि जो बात पहले दिन से कही जा रही है कि एक मुसल्ला ग्रुप तैयार किया गया है जो पूरे मुल्क में निराजियत और बदमनी फैला रहा है, और ये कहा जा रहा है कि ये शाम की हुकूमत ऐसा कर रही है, और शाम इसी चीज़ को अरब मुल्कों से भी कह रहा है और दुनिया के दीगर मुल्कों से भी कह रहा है, और सबूत और शवाहिद भी दुनिया के सामने पेश कर रहा है, लेकिन दुनिया ये मानने के लिए, दुनिया से मुराद अमरीका और उसके हवारी और बाज़ अरब ममालिक, तैयार नहीं कि ऐसा कुछ हो रहा है। तो अब ऐसी सूरत में अरब लीग की तरफ से जानबूझकर इस तरह का फैसला किया जाना क्या पैगाम देता है?
सबसे पहले तो आपको मैं जवाब दूं कि अरब लीग का ये जो फैसला, ये पैगाम ये देता है, जैसा अभी हमने सुना इस्लामाबाद से, कि अरब लीग किस हद तक अमेरिका के और सहयोगी ताकत के कब्जे में है, और जो जो अमेरिका से या यहूदियों से उनको हुक्म मिलता है वो करते हैं। क्योंकि देखिए, अरब लीग में जो सबसे जो नुमाया जो मेम्बरान हैं उसमें सऊदी अरब और मिस्र, हालांकि मिस्र में इनकलाब आने के बावजूद जो अभी जो हालात ऐसे नहीं हुए हैं कि हम ये उसको ये कहें कि किसी सूरत से वो, फिलहाल तो वहाँ पे अभी फौजी हुकूमत है, लेकिन जो जो उनकी पॉलिसीज़ हैं मिस्र की वो भी मेरे हिसाब से अभी भी वो अमेरिका के हुक्म से चल रही हैं, और सऊदी अरब के बारे में जैसा आपने सुना और हमको इल्म है कि वो तो कोई भी, मुझे लगता है कि रोज़ाना हम उनके ऑर्डर जो हैं वो वाशिंगटन से आते हैं और उस पर वो अमल करते हैं। तो एक चीज़ में और मेरा अपना ख्याल ये है कि हम लोग जो हैं ये जो अरब लीग ने जो कदम उठाया उसको कुछ ज़्यादा अहमियत दे रहे हैं। अरब लीग है क्या, मतलब उन्होंने क्या किया है, और वो ये इस किस्म के बहुत सारे अदारे हैं और जो कि ऑर्गेनाइजेशन ऑफ इस्लामिक कॉन्फ्रेंस और ये वगैरह, ये लोग ठीक है, ये अरब ममालिक का एक तरह का एक टॉकिंग शॉप है, और ये कि अरब लीग से उस मुल्क को निकालना और ना निकालना, शाम को इसकी ज़्यादा फिक्र नहीं करनी चाहिए। ज़रूरी चीज़ ये है कि हम ये देखें कि शाम के ऊपर इस वक्त दबाव क्यों इतना ज़्यादा पड़ रहा है। देखिए, आखिर की जो चीज़ें मैं पहले बता रहा हूँ कि जैसा आपने अभी खुद फरमाया, इसराइल अपने को इस कदर अब कमज़ोर महसूस कर रहा है, और 2009 में जो CIA की एक रिपोर्ट आई थी, शायद उसके बारे में आपने सुना होगा, कि जो उन्होंने कहा था कि 20 साल के बाद, आइंदा 20 साल के बाद, इन्हें समझे 2029-2030 तक इसराइल का की जो वायबिलिटी है और उसकी मौजूदगी है वो उसके बारे में बहुत सख्त खदशा होगा, यानी कि उनको CIA को भी उम्मीद नहीं है कि इसके 20 आइंदा 20 साल, आप ये समझ लीजिए कि 17-18 साल के बाद आया कि इसराइल की इस सूरत में होगा कि नहीं होगा। तो अब इसराइल को सबसे बड़ा खदशा जो है दरअसल है वो है, वो ईरान से है, और ईरान को की को जो जो यानी अरब ममालिक में जो सबसे ज़्यादा जो साथी साथ है, मदद मिल रही है, वो शाम से मिल रही है। तो शाम का तो मैं समझता हूँ कि सबसे अहम मुल्क है जिसके ऊपर इस वक्त अब इनकी नज़र जो अमेरिका की और इसराइल की पड़ी हुई है कि उसको किसी सूरत से न्यूट्रलाइज करें, उसको ख़त्म करें, ताकि जो ईरान का असर है मिडल ईस्ट मशरक़ वस्ता के ऊपर شام کے معرفت, اور جو خاص طور پہ جو ایران جس طرح سے فلسطینیوں کی مدد کر رہا ہے, اور مطلب یہ کہ حزب اللہ اور جو فلسطینی اور ادارے ہیں ان کے اوپر دباؤ ڈالنے کے لیے شام کا جو رول ہے, کردار, اس کو ختم کر کے وہاں پہ ایسی حکومت بٹھائی جائے جو کہ اور تمام سعودی عرب کی طرح یا یمن کی طرح یا ان ممالک کی طرح امریکہ کی اور یہودیوں کی پٹھو بنی رہے. میں یہ بتانا چاہتا ہوں, آپ کو شاید علم ہوگا کہ یہ فروری میں, اسی پچھلے فروری میں پیرس میں ایک خفیہ کانفرنس ہوئی تھی جو کہ بندر سلطان, جن کو شہزادہ پرنس کہا جاتا, انہوں نے یہ سیریا کے جو مخالف جو گروہ ہیں, جو کہ بلکہ کہنا چاہیے کہ صہیونیوں کے جو حامی گروہ ہیں شام میں, ان کے ساتھ اور امریکی سی آئی ایجنٹ کے ساتھ یہ طے کیا تھا کہ اب یہ جو اب شام کے اوپر دباؤ ڈالا جائے گا, اور یہ انہوں نے اس وقت اس میں سعودی عربیہ نے 1.5 بلین ڈالرز کا کہا تھا کہ ہم اس کی مدد دیں گے. جیسا آپ نے فرمایا کہ ابھی جو آج جو بی بی سی میں خبریں آئی ہیں کہ 13 تو شہری اور 19 جو ان کے فوجی وہ ہوئے ہیں, ان کو جو تمام ہتھیار اور جو ان کی جو ٹریننگ اور اسلحہ سب ان کا آ رہا ہے ان کے پاس اردن سے, جارڈن سے, یہ جارڈن کو یہ کے معرفت اسلحہ شام بھیجا جا رہا ہے, اور جس سے کہ وہ شہریوں کو اور اس کے ساتھ ساتھ ان کے صہیونیوں کے ایجنٹس وغیرہ پینیٹریٹ کر گئے ہیں, سی آئی اے کے ایجنٹس وہاں موجود ہیں, جنہوں نے جیسا میں نے عرض کیا تھا کہ فروری کے بعد سے یہ سلسلہ شروع ہوا تھا, یہ باقاعدہ ایک پلان کے تحت ہوا ہے. جب انہوں نے دیکھا کہ ادھر یعنی مصر میں جب انقلاب آنے کے بعد پہلا تو یہ ہوا کہ اس کے ویسٹ میں انہوں نے لیبیا کو ختم کیا, اور اس لیے کہ وہ تاکہ وہاں پہ اگر لیبیا میں اسلامی حکومت آ جاتی تو پھر مصر کے بر بھی اچھا اثر پڑتا, اور اس کے ظاہر اس کے جو اثرات جو تھے وہ صہیونی حکومت پہ بھی بہت زیادہ ہوتے. تو یہ سارا کھیل جو ہے اس لیے کھیلا جا رہا ہے کہ کسی صورت سے صہیونی جو کہ غیر قانونی حکومت جو انہوں نے پیدا کی بنا کے رکھی ہوئی ہے, اس کو کس صورت سے بچا کے رکھا جائے.
جی بہت شکریہ, میں پھر
اتنا شدید دباؤ ان پہ پڑ رہا ہے کہ جو سی آئی اے کی جو پیشن گوئی تھی وہ ممکن ہے کہ وہ 20 سال میں وہ مکمل ہو جائے.
جی میں پھر حاضر ہوں گا آپ کی خدمت میں. اس وقت کافی دیر سے ٹیلی فون لائن پر موجود ہیں کراچی سے پاکستان کے سینئر صحافی اور تجزیہ نگار آغا مسعود حسین صاحب. آغا صاحب السلام علیکم.
وعلیکم السلام.
آغا صاحب بات ہو رہی ہے عرب لیگ کے حالیہ فیصلے کی. ظاہر ہے کہ امام خمینی رحمۃ اللہ علیہ نے فرمایا تھا کہ جب امریکہ مسلمانوں کی تعریف کرنے لگے تو مسلمانوں کو عزا کرنا چاہیے, اور کیا کہتے ہیں یہ سوچنا چاہیے کہ ہمیں کہاں سے کمی آئی, اور جب وہ کسی بھی حالت میں مسلمانوں کی برائی کر رہے اور مسلمانوں سے مثلا جھجلاہٹ کا وہ اظہار کرے تو یہ سوچنا چاہیے کہ ہم دشمنوں کے مقابلے میں کامیاب ہوئے ہیں. چنانچہ عرب لیگ کے فیصلے کے بعد امریکہ نے عرب لیگ کے فیصلے کو کافی سراہا اور اسے ایک تاریخی دن قرار دیا. تو کیا کہیں گے آپ عرب لیگ کے فیصلے پر؟
دیکھیے میں یہ کہہ رہا ہوں کہ عرب لیگ جو ہے وہ ایک ایسے لوگوں کا اجتماع ہے کہ جو امریکی نواز ہیں, اور معاف کیجئے وہ سوہنگی نواز بھی ہیں, میں یہودی نواز نہیں ہوں بلکہ سوہنگی نواز کہوں گا, کیونکہ انہوں نے جس طریقے سے قرارداد جو ہے اس کو معطل کیا ہے شام کو, اس کی تو کوئی میں سمجھتا ہوں کوئی حیثیت ہی نہیں, کیونکہ اس میں کم از کم 3 تو ایسے ممالک ہیں جنہوں نے اس کی تائید نہیں کی. پھر عراق جو ہے وہ ایبسنٹ رہا, بلکہ میں سمجھتا ہوں کہ نور المالکی کو ایبسنٹ نہیں ہونا چاہیے تھا, بلکہ یہ بات کرنی چاہیے, کیونکہ دیکھیے ایک بہت بڑا گیم پلان ہے. آپ کو یاد ہے کہ میں نے کوئی تقریباً 5 مہینے پہلے کالم لکھا تھا جنگ میں, اور میں نے بتایا تھا کہ جو عرب اسپرنگ جو ریولیوشنز ہیں اس کے بارے میں مسلمان دھوکہ نہ کھائیں, یہ بہت بڑی مطلب یہ کہ ایک سازش ہو رہی ہے. اور اس سلسلے میں آپ, میرا خیال ہے کہ آپ کو بھی مجھ سے زیادہ اس بات کا علم ہوگا کہ لندن میں ایک کانفرنس ہوئی تھی آج سے 3 سال پہلے, اور اس کو بڑا خفیہ رکھا گیا تھا, اس میں یہ طے پایا تھا کہ یہ جو مسلمان ڈکٹیٹر ہیں اب ان کو ہٹا کے اب ایک نئی پود کو لایا جائے, कि जो बगैर तो इस्लाम का नाम लें लेकिन ये कि वो भी मगरबी नवाज हों, तो उसके तहत ये सारे स्प्रिंग रेवोल्यूशन आए। देखिए ये खुलकर एक्सपोज हुए लीबिया में, लीबिया में ये एक्सपोज हुए, इन्होंने मतलब फ्रांस ने बरतानिया ने उनकी मदद की, और इसके बाद ये है कि किस तरीके से उन्होंने जो जो भी लीबिया के साथ हुआ वो एक तारीख है, उस पर मैं जाके आपका बगैर नहीं करना चाहता।
अगर सर यकीनन आपकी नज़र काफ़ी गहरी है, लेकिन मैं आप ही के बाद का एक सवाल करना चाहूँगा कि जो 3 साल पहले लंदन में कॉन्फ्रेंस हुई उसके तनाजुर में उन्होंने ये मंसूबा बनाया कि इस तरह से किया जाए, लेकिन क्या आप नहीं समझते कि इस वक्त आलम इस्लाम में जवानों में काफ़ी शोर और बेदारी पैदा हुई है? चुनांचे हम जब बिन अली की बात देखते हैं और हुस्नी मुबारक की देखते हैं, तो मगरिब ने आखिर वक्त कोशिश की कि जैसे भी उनको बाकी रखा जाए।
देखिए ये जो बात आप कह रहे हैं, देखिए देखिए किसी को जमहूरियत से, किसी को इंसानी हकूक से कोई वो एतराज नहीं है। देखिए मैं ये फिर भी आपकी खिदमत में, हो सकता है कि छोटा मुंह बड़ी बात, लेकिन जो भी हो रहा है वो अब आपके सामने आ गया। देखिए लीबिया में जो हुआ वो आपके साथ, अब ये ट्रांजिशन काउंसिल जो बनाई है शाम के सिलसिले में, आप मुझे बताइए इसकी कोई हैसियत है? आज ब्रसेल्स में बड़ी इंपॉर्टेंट मीटिंग हुई, जितने भी वज़रा खारजा हैं यूरोप के, और सब ने कहा कि इस पर शाम पर बड़ी सख्त किस्म की जो है फसादी पाबंदी आयद की जाए, और उन्होंने कहा कि हर किस्म की मदद भी जो है उन लोगों को दी जाए कि जो बशर अल-असद के खिलाफ लड़ रहे हैं। मुझे आप ये बताइए कि इनका क्या मनसूबा? इससे ज़्यादा खुल के सऊनी ताकतों का और मगरबी ताकतों का मनसूबा और क्या हो सकता है? वो मीटिंग करते हैं, मीटिंग करने के बाद अपना ऐलान कर रहे हैं और बाकायदा, तो ये देखिए ये अगर शाम गया, मिसाल के तौर पर शाम में अगर वही तरीके अख्तियार किया जाने की कोशिश की जा रही है कि जो लीबिया में किया, आप यकीन मानिए कि इसके बाद ये है कि मुसलमानों का, चलिए मैं सऊदी अरब को तो फिलहाल मैं इसमें गिनती में नहीं ला रहा, क्योंकि किसी तरीके से सऊदी अरब जो है, अभी मेरे भाई ने प्रिंस बंदर का जिक्र किया, बिल्कुल सही किया, ही इज रिस्पॉन्सिबल फॉर क्रिएटिंग ऑल दिस ट्रबल अलॉन्ग विद साउंड ज़ायनिस्ट और वेस्टर्न पावर के साथ मिलके। तो अब मैं कहता हूँ जिस दिन शाम गया तो आप यकीन कीजिए कि लेबनान चला गया, लेबनान के बाद जो यमन है उसकी भी कोई हैसियत नहीं रहेगी, और फिर उसके बाद मराकश की भी कोई हैसियत नहीं रहेगी जहाँ पे दोबारा इजलास होने वाला है। देखिए आप इस बात को हमें समझना चाहिए कि एक नए लिबादे से साम्राज्य सामने आया है, नए लिबादे से सऊनी कुवतें सामने आ रही हैं, जिसको देखिए जोश होना या इदराक रखना, वो इतना बड़ा तारीखी इदराक, कितने लोग मेरा ख्याल है अरब ममालिक में, मैं अरब के जो पेपर्स हैं उनके अंग्रेजी तर्जुमे करा के पढ़ता हूँ, वो कौन सा उनके पास इदराक है? अगर इदराक होता तो आज जो भी हुआ जो भी हो रहा है उसमें आप समझने की कोशिश करते। लेकिन इस शाम के सिलसिले में मुझे बड़ा अफसोस के साथ कहना पड़ता है कि हमारे मुसलमान लोग जो है जिसमें अरब लीग शामिल है, ये बाकायदा उन कुव्वतों को हवा दे रहे हैं, और ऐसे लोगों को जो जो जो, जो चाहते हैं कि किसी तरीके से कि इसराइल का जो जो हैसियत है उसको एक उसको उसको खत्म करने की कोशिश ना करें, तो ये आप मुझे बताइए कि ऐसी खुली साजिश जिस पर कि आप कोई सोचने की जरूरत नहीं है, कोई गहरी अकल की भी जरूरत नहीं है, ये तो खुल के सामने आ गए। अब सवाल ये होता है कि क्या मुस्लिम उम्मा इस चीज को समझती है, और अगर समझती भी है तो उसके पास कौन सी कुव्वत है कि जो इस चीज को रोक लेगी? देखिए आज जॉर्डन से सप्लाई लाइन शुरू हो गई है, ठीक है, कल किसी और जगह से भी हो सकती है, माफ कीजिए लेबनान में हसन नसरुल्ला कहां तक मतलब ये कि बॉर्डर को सिक्योर करेंगे, वहां से भी माफ कीजिए ये सप्लाई लाइन चली जाएगी। फिर इसके बाद ये है कि वो खुद कोशिश करेंगे कि उनके शहरों में जो है ना इस किस्म की सूरत हाल पैदा की जाए कि वही फिर वो नाटो और फिर वही बरतानिया फिर वही फ्रांस, क्योंकि इनकी तो इक्तसादियत सूरत हाल खराब हो रही है, अब ये कब्जा करना चाहते हैं इसराइल की मदद से, इसराइल को यहाँ का बादशाह बनाना चाहते हैं।
अगर नाटो ने लीबिया की तरह शाम में भी कार्रवाई की तो क्या आप समझते हैं कि क्या ये जंग जो है सिर्फ शाम तक ही महदूद रह जाएगी?
देखिए मैं आपकी खिदमत बात करूँ तो देखिए मैंने अभी कल परसों एक कॉलम लिखा था कि क्या इसराइल ईरान पे हमला करेगा, मैंने आपकी निगाह से गुजरा कि नहीं गुजरा, उसके जो तर्जुमे भी हुए, तो मैं ये अर्ज कर रहा हूँ कि देखिए जो सूरत हाल मैं जो देख रहा हूँ, देखिए एक ईरान के जो मतलब बड़ी बहादुरी से साम्राज्य को ललकारता है, बड़ी बहादुरी सऊनी ताकतों को बताता है कि तुम क्या कर रहे हो और क्या तुम दुनिया के अमन को किस तरीके से तयबाला कर रहे हो, किस तरीके से इंसानियत के खिलाफ साजिश करके तुम इस पूरी खूबसूरत दुनिया को देश समर बना रहे हो, ये सब कुछ हमारे सामने है। लेकिन मुझे आप ये बताइए कि अकेला ईरान, अकेला शाम, अकेला हसन नसरुल्ला, अकेला यमन, वहाँ की आवाम क्या कर लेंगे मुझे बताइए? क्योंकि देखिए जो कुव्वतें काम कर रही हैं उसमें मुसलमान कुव्वतें ज्यादा गालिब हैं, सऊनी ताकतों को जो मदद कर रही हैं, साम्राज्य की जो मदद कर रही हैं वो मुसलमान कुव्वतें कर रही हैं। अगर जॉर्डन में सप्लाई लाइन ना होती तो ये सूरत हाल नहीं होती जिसका क्या जिक्र हमारे भाई ने किया। इसके अलावा आप वो बताइए कब तक लेबनान की सरहदों को आप महसूस कर लेंगे, कितने किलोमीटर तक की सरहदें हैं जो मिली हुई हैं शाम से और लेबनान की, तो मैं याद कर रहा हूँ कि देखिए अगर ना भी बैठे बहुत बड़ी जंग शुरू हो सकती है, एक एक हुमुल हर्ब शुरू हो सकती है, एक जंगों की माँ शुरू हो सकती है, लेकिन मुसलमान जब मुत्तहिद नहीं है, जब मुसलमान खुद इन साजिश को फरोग दे रहे हैं, इसको आगे ले जा रहे हैं, तो मुझे तो अलमिया ये लग रहा है कि ये अलमिया जो है ये मुसलमानों का अलमिया बनेगा। क्योंकि देखिए वेस्ट तो खुश है, वेस्ट में देखिए ब्रसल्स में क्या गुफ्तगू हो रही है, कल भी ये फॉरेन मिनिस्टर्स बैठ रहे हैं, फिर मराकेश में बैठ रहे हैं, मराकेश के भाषी को कौन सी हमदर्दी है मुसलमानों को, कौन से उनको मुसलमानों की तहरीर से हमदर्दी है, क्या वो मुसलमानों के तरीकेकार की तहत जिंदगी गुजारते हैं, ऐसा नहीं है। तो मेरी अपनी गुजारिश ये है कि हमारी अपनी कमजोरी से ये बाकायदा शाम में एक ऐसे सूरत हाल पैदा करेंगे, और मुझे डर है कि बहुत लोगों का जो है खून खराब होगा और मासूम लोग जो है वो मारे जाएंगे, और उसका एक ही सद्देभाव हो सकता है कि यूनाइटेड नेशन में कोई ऐसी करारदाद ना मंजूर हो कि जिससे कि लोगों को नेटो को मौका मिले कि वो अपनी कार्रवाई कर सके।
जी बहुत शुक्रिया फौजिया शाहिद साहिबा, एक ऐसे वक्त जब पूरे इलाके में बेदारी की लहर है, और आप देखें कि मिस्र हो या यमन या ट्यूनिस या कहीं भी, हर जगह अवाम के जो जज्बात हैं वो अमेरिका और इसराइल के खिलाफ हैं, तो जब अवाम एक हो रहे हैं और एक मुश्तरक नुक्ते पर जमा हो रहे हैं, वो साम्राज्य मुखालिफत और सैनियत मुखालिफ और इस्लाम की रस्सी को मजबूती से थामने की तरफ बढ़ रहे हैं, तो क्या आप समझते हैं कि ये जो जैसा कि नाम लिया जा रहा है बाज़ हुकूमतों के सरबराहों का, अवाम की ताकत के मुकाबले में अवाम की ख्वाहिशात को नज़रअंदाज करते हुए क्या अपनी मनमानी ज़्यादा दिनों तक कर सकेंगे कि पूरे खित्ते में खुद वो मुसलत हो जाएं और अवाम को एक किनारे लगा दें?
देखिए जहाँ तक अवाम की ताकत का सवाल है, वो तो देखें कोई भी उसका मुकाबला नहीं कर सकता, लेकिन मैं आगा मसूद की जो बात से खासी हद तक जो है मैं इत्तफाक करती हूँ कि अवाम की ताकत को आगे अभी कौन लाया है, पीछे जो है उस साजिश को हम नहीं समझ पा रहे। अभी हमें यकीनन जब ये अपराइजिंग हो रही थी उसमें यही कुव्वत दिखाई दे रही थी कि इस्लामी कुव्वत है, अवामी कुव्वत है, लेकिन दरे पर्दा इसके पीछे जो कुव्वत है उसका हमें इदराक करना पड़ेगा। और मैं नहीं समझती, क्योंकि अभी तक जो हमारे सामने सूरत हाल पैदा हुई है उसमें हमें किसी तरह ये नहीं दिखाई दे रहा कि वो अवामी कुव्वत जो है उसके पीछे कोई नहीं है। फ़र्ज किया कि हम अगर लीबिया की बात करते हैं तो सबको पता है कि असला किसने फराहम किया, इससे पहले अगर हम कब्रस की बात करते हैं या दूसरे ममालिक की बात करते हैं सबको पता है कि उसके पीछे किसकी अपराइजिंग थी। सूरत हाल ये है कि देखिए एक चीज़ बिल्कुल क्लियर हमें नज़र आ रही है, और मैं इस पर यकीन रखती हूँ कि दुनिया में एक मुनज़्ज़म तौर पर इस्लामी कुव्वत को कभी मुत्तहिद नहीं होने दिया। वो एक अलग बात है कि पहले जब एक सोशलिस्ट हुकूमत थी तो ठीक है, इस्लामी हुकूमत के हवाले से ज़्यादा तवज्जो नहीं दी जा रही थी। सोशलिस्ट हुकूमत होने के बाद सबसे बड़ा टारगेट जो है वो इस्लामी उम्मा है, और इस्लामी उम्मा में जैसे अभी आपने जिक्र किया था ईरान के हवाले से, यकीनन वहाँ खुदा और रसूल और कुरान की एक इतनी बड़ी ताकत है कि वहाँ अवाम जो है मुनज़्ज़म है। और मैं ये समझती हूँ कि इस्लामी उम्मा जब तक इन्हीं तीन हवालों से मुनज़्ज़म नहीं होते, ये कुव्वतें जो सहयोनी कुव्वतें हैं, चाहे उसको आप कुछ भी नाम दे दें, अमेरिका का नाम दे दें, नेटो का दे दें, इसराइल का दे दें, ये तकरीबन एक ही चीज़ है, मैं इनको अलग अलग किसी तरह नहीं कर सकती, ये एक ताकत है। और इन ताकत का बिल्कुल जो निशाना है, जो टारगेट है, वो इस्लामी उम्मा है, इस्लामी ममालिक हैं। हमें इसमें मेरा ख्याल में कोई किसी किस्म का वो इबहाम भी नहीं रखना चाहिए और कोई ज़्यादा खुशफहमी में भी नहीं मुबतला होना चाहिए। अभी हमारी अगर हम तवक्को रखते हैं, मैं बिल्कुल वाज़े तौर पे कहना चाह रही हूँ कि हम शाम पे तवक्को रखते थे, जब हमने पैलेस्टीन की बात करते हैं हम बिल्कुल तवक्को रखते हैं, ईरान पर तवक्को रखते हैं, और हमें बिल्कुल पता है। इवन मैं पाकिस्तान में एक इस्लामी हुकूमत, आपको बिल्कुल इल्म होगा कि ज़ियाउल्लाह का दौर जो था वो बिल्कुल इस्लामी का दावा करते थे, लेकिन उस इस्लाम के पीछे कौन था? यही जो है बाकी कुव्वतों के पीछे इस्लाम के नाम पे कौन है, इसको भी हमें बिल्कुल खोजना चाहिए कि वो कुव्वतें जो है क्या वो ज़ियाउल्लाह की तरह की कुव्वतें तो नहीं है जो इस्लाम का नाम लेके कर रही हैं। और सबसे सबको पता है कि इस ज़ियाउल्लाह ने पाकिस्तान को या पूरी उम्मत मुसलमान, मैं खुद मैंने फलस्तीन के बारे में उस दौर में बहुत से आर्टिकल लिखे, तो मैं खुद बहुत सी मुश्किलात का मुझे सामना करना पड़ा क्योंकि मैं फलस्तीन की हमायत में लिखती थी। और ये तमाम चीज़ें जो हैं थोड़ा सा इसको मेरा ख्याल है कि ये थोड़ी सी ये सिर्फ TV पर बात करने वाली नहीं है, ये हमारे जो थिंकर्स हैं या मुफक्किरीन हैं इनको बहुत संजीदगी से सर जोड़ के बैठना पड़ेगा और इन इस्लामी कुव्वतों के पीछे देखना पड़ेगा। मैं लफ्ज इस्तेमाल कर रही हूँ कि कोई ज़ियाउल हक टाइप चीज़ें तो नहीं है, मुझे थोड़ा सा शुबा पैदा होता है। मैं ذاتی طور پہ سمجھتی ہوں کہ ان قوتوں کے پیچھے عوام کی طاقت میں اس پہ یقیناً یقین رکھتی ہوں اور میں سمجھتی ہوں کہ عوام کی طاقت سے بڑی کوئی طاقت نہیں ہوتی، لیکن اس کے باوجود کیا وہ واقعی اسلام عوام کی طاقتیں جو ہیں ان کو سرکردہ کون ہے، ان کا بیک گراؤنڈ کیا ہے، یہ ہمیں کھوجنا پڑے گا، اس کے بعد ہم اطمینان کا اظہار کر سکتے ہیں کہ یہ واقعی ایک عوامی اپرائزنگ تھی، عوامی حکومتیں کہہ لیجئے یا عوامی طاقت کے ساتھ حکومتیں آئی ہم کہہ سکتے ہیں، لیکن ابھی جو ہے جب تک ان کے ایک سیٹ اپ واضح نہیں ہوتے، کیونکہ ابھی آپ جیسے ابھی ایک صاحب نے کہا مصر کے حوالے سے، مصر میں آپ کی فوجی حکومت آ گئی، مصر میں آپ نے دیکھا، ماضی میں بھی ہم نے دیکھا کہ وہ اسرائیل کی طرف کتنا ان کا جھکاؤ تھا، امریکہ کی طرف کتنا جھکاؤ تھا،
اثرات
وہی ہیں، لوگ جو اس کے سرکردہ لوگ ہیں وہ وہی ہیں، تو یہ تمام چیزیں بھی سنجیدگی کی طرف ہمیں مائل کرتی ہیں، میرا خیال ہے کہ ہمیں ان اپ رائزنگ کے پیچھے بھی تھوڑا سا کھوجنا پڑے گا۔
جی بہت شکریہ آپ کا، یقیناً یہ ایک ایسا موضوع ہے کہ جس پر ایک الگ پروگرام کرنے کی ضرورت ہے، اگرچہ آج ہمارا موضوع ہے عرب لیگ اور شام کے خلاف عرب لیگ اور امریکہ اور اسرائیل کی سازش، آپ دیکھیں کہ مقصود صدیقی صاحب، عرب لیگ نے اس بہانے سے کہ شہریوں پر وہاں ظلم ہو رہا ہے شام میں، تو ظاہر ہے کہ اسی وقت بحرین میں بھی شہریوں پر ظلم ہو رہا ہے، اسی وقت یمن میں بھی شہریوں پر ظلم ہو رہا ہے، اس سے بڑے ہم تناظر میں جب جاتے ہیں تو یہ دیکھتے ہیں کہ فلسطین کی پوری ایک قوم کو اس کے گھر سے، اس کے وطن سے، اس کے ملک سے نکال دیا گیا، تو کیا فلسطینی عرب نہیں تھے؟ اس وقت عرب لیگ کہاں تھی؟ یا ابھی بحرین میں جو کچھ ہو رہا ہے وہاں عرب لیگ کہاں ہے؟ یا یمن میں جو کچھ ہو رہا ہے اس کے بارے میں عرب لیگ کہاں ہے؟
بالکل صحیح فرمایا آپ نے، بلکہ عرب لیگ کے بارے میں ایک میں کچھ چند فگرز آپ کے خدمت میں عرض کرنا چاہ رہا ہوں، وہ یہ ہے کہ جب آپ کو یاد ہوگا کہ مارچ میں عرب لیگ نے یہ فیصلہ کیا تھا کہ نیٹو سے کہا جائے کہ یونائٹڈ نیشنز کے لیبیا کے شہریوں کی مدد کریں، اس میں 22 ممبر میں سے صرف ایمرجنسی جو اجلاس ہوا تھا اس میں 15 نے شرکت کی تھی، اور ان 15 نے صرف میں سے صرف 9 ملکوں نے یہ ووٹ دیا تھا کہ ہاں اب اس چیز کو ہم اقوام متحدہ پہ لے جاتے ہیں اور یہ کہ ضروری ہے کہ وہاں پہ لیبیا کے شہریوں کی مدد کی جائے، یعنی آپ یہ دیکھیں کہ 22 ممبروں میں سے صرف 9 نے حمایت کی تھی کہ جو لیبیا پہ بامبنگ ہوئی ہے اور جو ہزاروں شہری بے گناہ مارے گئے ہیں، تو یعنی یہ اس کی یہ تو بالکل ایک جیسے میں نے عرض کیا تھا شروع میں، میری نظر میں یہ بالکل 100% امریکہ کے اور صہیونی حکومت کے اور مغرب کے حکم پہ چلتے ہیں عرب لیگ، اور ان کے عرب لیگ کے فیصلے کے بارے میں کسی کو فکر نہیں کرنا چاہیے، لیکن یہ بہت اہم مسئلہ ہے، وہ یہ ہے کہ خطرہ اس کا ہے اس بات کا کہ اسی قسم کا پھر ایک ہنگامی اجلاس کر کے اس میں سے مائنورٹی یعنی کنٹریز کے ووٹ سے یہ کچھ یہ ایسا پھر وہی حالات پیدا کر دیں کہ جس میں باہر سے نیٹو یا امریکہ کے ہوائی جہاز آ کے اور شام پہ بمباری شروع کر دیں، تو یہ عرب لیگ جو ہے یہ اس کا بھی میں یہ اپنے خود ہی پیروں پہ کلاڑی مار رہے ہیں، کیونکہ انہوں جس طرح سے اس قسم کے یہ کام کریں گے کہ جب کہ ظلم صحیح معنوں میں ہو رہا ہے بحرین میں یا یمن میں، اس کے لیے تو انہوں نے آنکھیں بند کی ہوئی ہیں، بلکہ آپ کو یہ شاید علم ہو کہ اب یہ ہے کہ 2 یا 3 ہزار فوجی جو افغانستان سے امریکہ کے نکلیں گے ان کو تعینات کیا جائے گا بحرین میں، اس لیے کہ وہ ظاہر ہے کہ جو سعودی فوجی جا کے جو وہاں کے اوپر ان کی بحرینیوں کی حکومت کی حمایت میں شہریوں کو قتل کر رہے تھے، اب اس کا جو کام ہے وہ امریکی انجام دیں گے، امریکی 5th فلیٹ وہاں پہ پوری موجود ہے، اس میں اس کے 5,000 جو اس میں جو اس کے جو سولجرز ہیں وہ وہاں پہ ہیں، تو ایک تو یہ سلسلہ رہا۔ اب یہ بحرین کی بات جو ہے اس میں آپ سے عرض کروں، بحرین جو ہے کا مسئلہ ہے یا شام کا مسئلہ ہے، اس سے مجھے سب سے زیادہ فکر یہ ہے کہ مسلمانوں میں آپس میں فرقے وارانہ جنگ ہونے کا بہت سخت خطرہ ہے، کیونکہ یہ بحرین میں اکثریت جو ہے وہ شیعہ مسلمانوں کی ہے اور ان کی حکومت ہونی چاہیے، اور وہ سعودیوں کو ظاہر ہے اس کو منظور نہیں ہے، کیونکہ ان کو تو ان کا تو اب دوسرا ایجنڈا ہے سلسلے میں، تو یہ اچھا اس میں اب جو بات آتی ہے یمن کی، یمن کا کمی یہ ہے کہ حالانکہ جو سالے کی حکومت ہے वो उन्होंने हमेशा से अमेरिका की बात सुनी, लेकिन अमेरिका और जो भी अमेरिका ने हुक्म दिया उन्होंने किया, वो 30 साल से ये करते हुए आ रहे हैं। लेकिन चूंकि वो सऊदियों के मतलब ये कि उन बॉर्डर उनका कॉमन बॉर्डर है और वहाँ पे कोई तब्दीली आए तो उसका बहुत बहुत ज़्यादा असर जो है सऊदी हुकूमत पर पड़ सकता है, तो इस वजह से वो खामोश हैं और ये चाह रहे हैं कि किसी सूरत से जो वहाँ का जो इनकलाब है यमन का उसको दबा के ख़त्म किया जाए ताकि सऊदी जो आले सऊद हैं उस पर इनका असर ना पड़े। तो ये दो चीज़ें हैं, एक तो बहरीन उनके में चूंकि अच्छा बहरीन में अगर जो जो रिप्रेजेंटेटिव गवर्नमेंट आने का मकसद ये उनको डर ये है कि उस पर उस ईरान का असर और रसूख जो है वहाँ पे ज़्यादा हो जाएगा, वो भी सऊदियों को पसंद नहीं है। तो ये दो तो ये वजूहात हैं मैं समझता हूँ कि सिर्फ वाहिद इस्लामी मुल्क है दुनिया में ईरान जो कि अमेरिका से ऑर्डर नहीं लेता और उसी का वो अल्टीमेट जो टारगेट है वो ईरान है किसी सूरत से। और उनको ये भी मालूम है जैसा आपने खुद फरमाया कि ईरान वो इसको सॉफ्ट टच नहीं है जिसको अंग्रेजी में कहते हैं कि अगर ईरान को छुआ तो फिर उनको लेने के देने पा जाएंगे, तो वो इस कस्म से कोशिश कर रहे हैं एक तरह से ईरान को आइसोलेट करने के लिए मशरिक़ वस्ता से, उस पर शाम के ऊपर ये इस तरह का दबाव डाला जा रहा है और उसके साथ साथ जो है बहरीन में यमन में
आपका
जो सही कदम उठाना चाहिए जो वाकई उठाना चाहिए वो नहीं उठाया जा रहा है।
जी सिद्दीकी साहब बहुत शुक्रिया। आगा साहब आप देखें कि जिस वक्त काहिरा में इजलास हो रहा था और जिस वक्त शाम की रुकनियत मुअत्तल की जा रही थी इस बहाने कि शाम की हुकूमत अपने शहरियों पर तशद्दुद कर रही है, जुल्म कर रही है, उसी वक्त बहरीनी अवाम का एक वफद बड़ी तादाद में काहिरा पहुंचा था और वो अरब लीग के रहनुमाओं से मिलकर अपनी बात कहना चाहता था कि बहरीन की हुकूमत उस पर कितना जुल्म कर रही है, लेकिन अरब लीग ने उनकी बात सुनने से इनकार कर दिया। एक तरफ तो इसी बात को बहाना बनाकर शाम की रुकनियत मुअत्तल की जा रही है कि शाम की हुकूमत शहरियों पर जुल्म कर रही है, दूसरी तरफ वो शहरी जिन पर बहरीन में जुल्म हो रहा है अपनी बात अरब लीग से कहना चाहते हैं तो उनकी बात सुनने को तैयार नहीं, क्यों?
मैं आपसे कंसल्ट करूं कि ये आपका बड़ा अच्छा सवाल है। बात दरअसल ये है कि मैंने पहले भी ये किया और मुझे बड़ा अफसोस के साथ कहना पड़ता है कि हम मुसलमान जो हैं खुद इस बात की इजाजत दे रहे हैं, इस बात की राह हमवार कर रहे हैं कि सऊदी और साम्राज्य ताकतें जो हैं वो हमारे घर में घुस के हमारे मामलात को अपने तरीके से जो है तय करें। ये बड़े अफसोस आप देखिए कि बहरीन में आप यकीन करें गुज़श्ता एक हफ्ते के अंदर मेरा ख्याल है नहीं तो कोई 100 आदमियों को गिरफ्तार किया है और इसी बहरीन में आपको मालूम है कि वहाँ की अपोजिशन पार्टी के रहनुमा को किस बेदर्दी से उनके घर में जाके कत्ल किया। तो मैं याद कर रहा हूँ कि वहाँ पे तकरीबन कोई 5,000 सऊदी फौजी जो है ना वो वहाँ पे तैनात है, आपका फिफ्थ पांचवा बहरी बेड़ा जो है ना वो भी वहाँ मौजूद है। और मैं ये आपकी खिदमत करूँ कि मैं ऑन रिकॉर्ड लिख चुका हूँ कि वहाँ से बहरी बेड़े के जरिए अब बहुत सी चीजें जो है पर्शियन गल्फ में दाखिल हो रही है, बहुत से जहाज पर्शियन गल्फ में जा रहे हैं ताकि ईरान को थ्रेट किया जाए। ये एक ऐसी साजिश है जिसमें मुझे मैं फिर वही कर रहा हूँ, हो सकता है कि आपको मेरी बात पर गुजरे कि देखिए हम लोग खुद इस बात के जिम्मेदार हैं, हम चीजों को समझने के लिए बिल्कुल तैयार नहीं है और हम इस पे मतलब जिंदगी गुजार रहे हैं कि हम फना को बुरा करें फना को बुरा करें। अगर हमने ईरान की तकलीफ की होती और ईरान के साथ अपने ताल्लुकात को बढ़ाया होता और ये समझा होता कि ये पूरी दुनिया जो है इसका निजाम अल्लाह चलाता है और हमें वही तरीके कार इख्तियार करने चाहिए थे कि जो हमारे रसूल ने बताए थे, तो मैं आपको यकीन के साथ कह सकता हूँ कि इन ताकतों को जो कि मादी ताकत है इनकी कभी हिम्मत नहीं बढ़ती कि ये मुसलमानों पर हाथ डालें। आज ये प्रिंस बंदर जिस तरीके से वहाबियत के फैलाने के सिलसिले में पाकिस्तान के अंदर ऐसी कुव्वतों को वो आगे लेके आ रहे हैं कि जो अहले तशी को कत्ल कर रहे हैं उनको मार रहे हैं, बल्कि पूरी दुनिया में मैं आपको बताऊं कितनी होगी तादाद वहाबियों की, 5% से ज्यादा भी नहीं है, लेकिन यह है कि वो अपने पैसे के बलबूते पे। और आज मशरक गुस्सा में शाम में जो कुछ हो रहा है आप यकीन करें शाम के पीछे फिरका वाराना जहन जो है वो काम कर रहा है और ये जहन जो है ना यही जहन जो है ये सैनी कुव्वतों को जो है उनके लिए मावन और मददगार साबित होता है। वो बड़े खुश होते हैं कि देखिए मुसलमान जो है ये खुद अपने दुश्मन है और फिरका वारियत के आग भड़का के जो है ना वो ये सूरत हाल पैदा करें। आप यकीन करें 5 साल के अंदर जो तब्दीली मैं तो चलिए आज शाम को थोड़ी देर के लिए अपनी गुफ्तगू से मौकफ कर देते हैं, क्या आप समझते हैं सऊदी अरब बच जाएगा? ये जो ताकतें हैं ये किसी के दोस्त नहीं है। 1931 में निक्सन की एक किताब आई थी और उसने लीडर्स के बारे में माई कन्वर्सेशन विद लीडर्स, سن 1931 میں لکھا تھا کہ مسلمان جو ہے واحد قوت ہے کہ جن سے ہمارا آخری مقابلہ ہوگا. ہنگٹن کی کتاب جو کلیش آف سیویلائزیشن تو بہت بعد میں آئی، 3-4 سال پہلے، یہ تو سن 1931 میں نکسن نے لکھا تھا جب وہ وائس پریزیڈنٹ کے لیے کوشش کر رہے تھے لڑنے کی. تو میں یہ عرض کر رہا ہوں کہ ایک طویل تاریخ ہے مسلمانوں کے خلاف، لیکن افسوس کے ساتھ کہنا پڑتا ہے کہ مسلمان نہ تو سمجھنے کی کوشش کر رہے ہیں نہ اس بات کا ادراک رکھتے ہیں کہ یہ سب کچھ کیا ہو رہا ہے. کاش کہ ان کے اندر ایک ایسے ایسے مطلب یہ کہ رہنما ہوتے جیسے کہ امام خمینی رحمۃ اللہ علیہ آئے ہے نا، اور آج ایران کے روحانی رہبر جو وہاں موجود ہے، کاش کہ ان کی باتوں کو لوگ سمجھیں اور سمجھنے کے بعد یہ کوشش کریں کہ آج ہم جس طریقے سے ان قوتوں کو جو کہ سامراجی قوتیں ہمارے وسائل پہ قبضہ کر رہے ہیں، ہمارے ذہن پہ قبضہ کر رہے ہیں، ہمارے جسموں پہ قبضہ کر رہے ہیں، اگر ہم نے ان کا ساتھ دیا تو ہمارا کیا ہوگا. 5 سال کی میں پیشن گوئی کر رہا ہوں، اس کے بعد یہ جو سعودی عرب میں بیٹھ کے پرنس بندر جو کام کر رہے ہیں یہ بھی نہیں بچ سکیں گے، کیونکہ دیکھیں یہ پورے نظام کو یہ سمجھتے ہیں کہ ساتھ یہ دنیا جو ہے نا، یہ جو ہے نا انسانی ذہن چلا رہا ہے. یہ ان کی اتنی بڑی غلط فہمی ہے، اس کو انشاءاللہ دور ہونا چاہیے. اور میں سمجھتا ہوں کہ شام میں جو کچھ بھی تبدیلی لانے کی کوشش کر رہے ہیں، اگر اقوام متحدہ نے یہ صورتحال کو دیکھ کے، اگر برسلز میں جو کانفرنس آج بھی ہوئی ہے اور کل بھی ہو رہی ہے وزرائے خارجہ کی یورپین کی، اگر ان کے دباؤ میں آ کے یونائٹیڈ نیشن نے ان کو ایکٹ دے دیا، تو میں سمجھتا ہوں کہ بڑی گھمسان کرن پڑے گا، صورتحال بہت خراب ہوگی، سینکڑوں معصوم لوگ جو ہیں وہ جائیں گے، اور پھر جب آگ لگتی ہے تو کھلیان کی کوئی چیز جو ہے وہ محفوظ نہیں ہوتی. بس میں اتنا ہی جملہ کہہ سکتا ہوں، باقی تو وما علینا الا البلاغ.
جی بہت شکریہ آپ کا آغا صاحب، ہم آپ کے شکر گزار ہیں کہ آپ نے اپنا قیمتی وقت ہمیں عنایت کیا. وقت ہمارے پاس کم ہے، لیکن ایک آدھ سوال بہرحال ابھی اور ہو سکتا ہے، گنجائش ہے. فوزیہ شاہ صاحبہ، آپ دیکھیں کہ جیسا کہ عرب لیگ نے فیصلہ کیا ہے، تو اس کے پیش نظر جس طرح سے یورپی یونین اور امریکہ اچانک حرکت میں آ گئے ہیں، شام کے خلاف پابندیوں کی بات ہونے لگی ہے، شام کا معاملہ سلامتی کونسل میں بھی لے جانے کی بات ہونے لگی ہے، اگرچہ شام کے معاملے پر اس سے پہلے بھی روس اور چین ویٹو کر چکے ہیں، لیکن کیا آپ نہیں سمجھتے کہ عرب لیگ نے جنگ کا شعلہ بھڑکانے کا راستہ ہموار کیا ہے؟ اور کیا ان عرب رہنماؤں کو اسرائیل جیسے اپنے ہی اطراف میں ایک انتہائی خطرے کا احساس نہیں ہے، اور یہ اس خطرے سے کیوں غافل ہیں؟
دیکھیے، جیسے میں نے پہلے کہا تھا کہ اگر ہم یہ عرب لیگ کی بات کرتے ہیں تو عرب لیگ نے یہ فیصلہ نہیں کیا، بلکہ وہی جن کی بات ابھی آپ کہہ رہے ہیں نا کہ صہیونی طاقتیں کہہ لیجیے، امریکہ کہہ لیجیے، کوئی بھی کہہ لیجیے، ان کے کہنے پہ کیا ہے. اور جو ابھی ریئیکشن ہمیں نظر آتا ہے، چاہے وہ یورپی یونین کی طرف سے آتا ہے، چاہے امریکہ کی طرف سے آتا ہے، امریکہ کے صدر نے بڑے فخر سے اس وقت جو خوشی کا اظہار کیا، تو وہ ان کی تکمیل ہوئی ہے. اور میں مجھے کہیں بھی شبہ نہیں ہے کہ عرب لیگ جو ہے، جس طرح باقی لوگوں نے بھی کہا ہے، عرب لیگ جو ہے مکمل ان کی اعلی کار ہے، ان کا پیغام آگے پہنچانے والی ہے، اور ہمیں سب سے زیادہ الرٹ ہی انہیں عرب لیگ جیسے جو تنظیمیں ہیں ان سے ہونا چاہیے، کیونکہ یہ ہمارے لیے زیادہ خطرہ ہے. شاید ہمارے لیے اسرائیل اتنا خطرہ نہیں، کیونکہ ہمیں پتہ ہے وہ ہمارا دشمن ہے، اس لیے ہمیں پتہ ہے کہ وہ تو اسلام کے خلاف بولے گا، وہ تو اسلامی قوتوں کے خلاف ہے. اور یہاں امریکہ کے بارے میں، امریکہ کا بھی تسلط سب کو پتہ ہے کہ اس کا مقاصد کیا ہے، اس کو کس طرح دنیا کو اس نے قابو کرنے کے لیے اپنا لائے عمل بنانا ہے، وہ بھی ہمارے لیے خطرہ نہیں ہے، کیونکہ وہ ہمارے سامنے دشمن ہے. سب سے زیادہ خطرہ جو ہے، میں ذاتی طور پہ سمجھتی ہوں، اور میں مجھے یہ کہنے میں کہیں آر نہیں کہ جب ہم سعودی عرب کی بات کرتے ہیں، ہمارے لیے بے شک سرزمین جو ہے بہت مقدس ہے، ہمارے لیے ظاہر ہے کہ ہر شخص جو ہے، ہر مسلمان جو ہے وہاں سجدہ ریز ہونا چاہتا ہے، لیکن اس کے حکمران جو ہیں وہ بالکل ہمارے لیے، مجھے افسوس سے یہ بات کہنا چاہیے کہ میں ان کا احترام اس لیے نہیں کر سکتی، چاہے وہ پرنس بندر کی آپ بات کرتے ہیں، چاہے ان کی مکمل حکمرانی کا دیکھیں، تو وہ امریکہ کی عیاشیوں میں اس قدر گم ہیں، وہ ان کا جو ان کا لائے عمل لے کے آگے چلتے ہیں. اور پاکستان میں جب ہم پالیسی کی اپنی بات کرتے ہیں، خارجہ پالیسی، تو ہماری پالیسی میں کیا ہے؟ اگر 50% امریکہ کا شیئر ہے تو 50% سعودیہ کا، تو وہ بھی امریکہ ہی کی تکمیل ہے. تو مجھے یہ ایک دکھ سے کہنا پڑتا ہے کہ وہ ملک جس کو تمام اسلامی ممالک کو ایک رائے راست پہ لانا چاہیے، ایک ان کو راہ دکھانی چاہیے، یا ان کو منظم کرنا چاہیے، ان کو متحد کرنا چاہیے، وہ سب سے زیادہ جو ہے اپنی صرف ایک اس کو امریکہ کی چمک کے پیچھے اس نے پوری اسلامی امہ کو تاک کر دیا ہوا ہے، اور اس کے لیے ایک مکمل طور پہ میں سمجھتی ہوں کہ خطرے کا باعث بن رہا ہے. اور اسرائیل جو ہے، اگر اس کو بھی شے ہے، تو جب یہاں ایران اس کی،
بہت شکریہ محترمہ فوزیہ شاہ صاحبہ، وقت ہمارا بالکل ختم ہو چکا ہے،
اور ابھی تک کیوں
ہم آپ سے اجازت چاہتے ہیں، اور معذرت بھی کہ وقت ہمارا بالکل ختم ہو چکا ہے. ناظرین آپ نے ہمارے معزز مہمانوں کی گفتگو سنی اور جو بات کھل کر اور نکل کر سامنے آئی وہ یہی کہ امریکہ اور اسرائیل تو ہمارے کھلے ہوئے دشمن ہیں لیکن ان کی جو پالیسیوں کو آگے بڑھا رہے ہیں وہ افسوس کے ساتھ کہنا پڑتا ہے کہ سعودی عرب اور ان جیسے بعض دیگر ممالک ہیں جو کہ اپنے کو مسلمان کہتے ہیں اور ظاہر ہے کہ مسلمانوں کو یہی سب سے بڑا دکھ ہے. اگلے پروگرام تک کے لیے مجھے علی عباس عزیزی اور دیگر ساتھیوں کی اجازت دیجیے. خدا حافظ.